أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. عزیزان ایمان، آج دسمبر 1977 کی 23 تاریخ ہے اور درس قرآن کریم کا آغاز سورہ الفرقان کی دوسری آیت سے ہو رہا ہے، 2:5:3. سابقہ آیت میں کہا یہ گیا تھا کہ تبارک الذی نزل الفرقان علی عبده لیکون للعالمین نذیر. سارا درس اسی ایک آیت کی نظر ہو گیا تھا، اور اس کے بعد بھی میں سمجھتا ہوں یوں کہیے کہ میرا تو جی نہیں بھرا تھا. ایک نقطہ ہے اس کے اندر، پھر اسے دوہرا دوں. علی عبده، اس نے اس الفرقان کو نازل کیا اپنے عبد. قرآن کریم میں حضرات انبیاء اکرام کو اور ان میں نبی اکرم صلی اللہ علیہ وسلم بھی شامل ہیں، عبد کہا گیا. اور میں نے بتایا تھا کہ اس کی وجہ یہ ہے کہ آپ مذاہب عالم پہ نگاہ ڈالیے، ان لوگوں نے اپنے اپنے بانیان مذہب کو ان کے حقیقی مقام سے بہت بلند کر دی، یعنی انہیں خدا بنا دی، خدا کا بیٹا بنا دی. غلو کیا، قرآن کہتا ہے مبالغہ کیا، کسی نے انہیں ان کے مقام سے نیچے نہیں لے آئے، اس سے تو ان کی تاثیر ہو جاتی، تنقیر ہو جاتی. یہ نہیں کیا، جوش عقیدت نے انہیں ان کے مقام سے اونچا لے گیا، مقام الوہیت نے انہیں داخل کر دیا. قرآن کریم وہ کہتا ہے کہ جو بھی ظلم ہے، کسی شے کو اس مقام پہ نہ رہنے دینا جس مقام کے لیے وہ بنی ہے یا یہاں اسے ہونا چاہیے، خواہ اسے نیچے لے جائیے خواہ اسے نیچے لے جائیے. اور اس کو اوپر لے جانے کا سب سے بڑا نقصان یہ ہوا کہ وہ خدا کے خدا کی خود خدائی میں شریک ہو گئے، اس کے اختیارات میں شریک ہو گئے، تو توحید باقی نہ رہی. تو اسی لیے قرآن کریم نے حضرات انبیاء اکرام علیہ السلام کو کہ جنہیں ان کے فالوور متبعین اس درجے سے اوپر لے جا کے خدائی میں شریک کر لیتے تھے، عبد کہا. تو یہ ہے ان کا صحیح مقام. لیکن اس میں بھی ایک بڑی خصوصیت بظاہر یہ نظر آتا ہے کہ صاحب یہ تو کوئی مقام نہیں ہے. عبد عام طور پہ اس کا ترجمہ جو غلام کیا جاتا ہے، ٹھیک ہے، نوکی کرنا پرزی محکوم. اب یہ کیا مقام ہے؟ اور اس میں ایک بڑا اہم نقطہ قابل غور، ہر جگہ کہا عبدہ یا عبدہ، اس کا ہونا، اس کا عبد. اور توحید کے معنی یہ ہیں کہ جو اس کا عبد ہے وہ دنیا میں کسی اور کا عبد ہو نہیں سکتا. اسی لیے جہاں کہا عبد ہی کہا. اب آپ دیکھیے کہ قرآن ایک لفظ کے ساتھ ذرا سی اضافت سے بات کیا کہہ دے. ایک تو انہیں وہ مقام الوہیت کے مقام تک جانے سے روک دیا، ذہن رکھ دیا کہ مقام الوہیت تو حاصل ہی نہیں ان کو ہو سکتا، ان کو لے آ ہی نہیں سکتے آپ. اور اس کا عبد کہنے سے جو اس کا ہو گیا کسی اور کا ہو ہی نہیں سکتا. یہ تو پھر عبد ہے، اس نے کعبہ کو بیتی کہا، ہمارا گھر، میرا گھر. اب میرے گھر کی نسبت سے اب کعبہ کسی اور کا گھر ہو ہی نہیں سکتا. جس چیز کی بھی نسبت خدا اپنی طرف کر لیتا ہے، اس کے وحدہ لا شریک ہونے کا لازمی نتیجہ یہ ہو جاتا ہے کہ وہ شے کسی اور کی ہو نہیں سکتی. تو یہ جو ہے مقام عبدیت انبیاء کرام کا یا رسول اللہ صلی اللہ علیہ وسلم کا، جب انہیں عبدہ کہا ہے، اس کا عبد ساری دنیا کی عبدیت اور غلامی سے ان کو آزاد کر دی، کسی اور کا وہ محکوم مطیع فرما بردار غلام عبد ہو ہی نہیں سکتا، کیونکہ ہم اس کے ہیں. ہمارا پوچھنا چاہیے یہ ہے صحیح مقام عبدہو کا, اور یہی چیز ہے کہ آپ بھی کلمہ شہادت میں بھی آپ دیکھتے ہیں نا, لا الہ الا اللہ کے بعد محمد کے متعلق یہ ہے عبدہو و رسول. تو یہ عبدیت جو ہے اتنی بات نہیں ہے وجہ تفصیل, عبدہو ہونا جو ہے وجہ ہے, یہ ہے وجہ تفصیل, اور یہ ہے بلند ترین مقام کائنات کے اندر. اس ایک کا تو ہو گیا یہ, اور اب یہ کسی اور کا عبد ہو نہیں سکتا تھا. اتنی بڑی آزادی دنیا میں کیسے میسر آ سکتی ہے؟ اسی کو آ سکتی ہے جو عبدہو ہو جائے. جب آپ کسی ایک کی طرف منہ کریں گے, رخ کریں گے, باقی ساری دنیا کی طرف پشت کرنی پڑے گی. آپ ایک وقت میں ایک سے زائد سمت کی طرف آپ اپنا رخ کر نہیں سکتے. اسی لیے دعا ابراہیم کا ابراہیمی جو توحید کے لیے آئی ہے, انی وجہت وجهی للذی فطر السماوات والارض حنیفا وما انا من المشرکین. غور کیجیے بات کہتے ہیں, میں نے تو اپنا رخ اس طرف کر لیا, اب سوال ہی نہیں ہے کہ اس رخ میں کوئی دوسرا شریک ہو سکے. رخ تو ایک وقت میں ایک ہی سمت کی طرف رہے گا. جو عبدہو ہے وہ عبدہو تو رہے گا, اور کسی اور کا عبد ہو نہیں سکتا. اس لیے کہ اگلی آیت میں یہ کہا کہ للذی لہ ملک السماوات والارض, عبد اس کا کہ کائنات کی پستیوں اور بلندیوں میں اقتدار اور اختیار اسی کا ہے, کسی اور کا نہیں ہے. اور یہ جو کہا کہ باقی اہل مذاہب نے اپنے اپنے بانیان مذہب کو, یہ بانیان مذہب کا لفظ میں ان کی اصطلاح استعمال کر رہا ہوں, ورنہ یہ رسول دین کے بانی نہیں ہوتے تھے, یہ رسول ہوتے تھے. اس نقطے کو بھی سمجھ لیجیے, دین کسی پیغمبر کا نہیں ہو سکتا. قرآن کریم نے بھی اسلام کو دین اللہ کہا ہے, خدا کا عطا کردہ دین. اور دین اگر نظام حیات اس کا ترجمہ آپ کرتے ہیں, نظام ترجمہ کرتے ہیں, تو یہ نظام خدا بندی ہو سکتا ہے, کسی رسول کا نہیں ہو سکتا. رسول تو دین خدا بندی کو پہنچانے والا, اس کو قائم کرنے والا, اس کو متشکل کرنے والا ہے. دین اس کا بنایا ہوا نہیں ہوتا, وہ دین خدا کے دین کو لاتا ہے, پہنچاتا ہے, دیتا ہے, قائم کرتا ہے. اس لیے کہا کہ کائنات کی پستیوں اور بلندیوں میں اقتدار اور اختیار اسی کا ہے. وَلَمْ يَتَّخِذْ وَلَدًا وَلَمْ يَكُنْ لَهُ شَرِيكٌ فِي الْمُلْكِ, اس کے اس اختیار اقتدار میں کوئی شریک نہیں ہو سکتا. لہذا یہ جو تم کہتے ہو فلاں ابن اللہ تھے حضرت عیسیٰ علیہ السلام کے متعلق, تو خدا کے بیٹے تھے. بیٹا تو باپ کی ہر شے میں شریک ہو جاتا ہے, اور یہی وجہ ہے کہ انہوں نے ابن اللہ کہا تو جھٹ سے تثلیث میں آ گیا, باپ بیٹا روح القدس تین میں ایک, ایک میں تین, خدائی کا مرتبہ انہیں دے دیا, الوہیت کا مرتبہ انہیں دے دیا. تو کہا غلط ہے, جس کے اقتدار اور اختیار میں اس کائنات میں دوسرا شریک ہی نہیں ہو سکتا, اس کے لیے بیٹا. ضمن ایک بات آ گئی سامنے, قرآن کریم نے یہودیوں کے متعلق کہا ہے کہ وہ عزیر کو ابن اللہ کہتے تھے. قرآن میں تو عزیر کا کسی اور جگہ ذکر نہیں آیا, اور عام طور پہ وہ اعتراض بھی کیا کرتے تھے. ان کے ہاں عذرا نبی گزرا ہے, نبی کا لفظ وہ اپنے ہاں کے جو کاہن ہوتے تھے ان کے لیے نبی کا لفظ بولتے تھے, وہ نبی کا لفظ پیشین گوئی کرنے والے کے معنی میں لیا کرتے تھے. اور یہ ان کے ہاں کا جو ٹیمپل تھا, معبد تھا, مقدس تھا, اس میں ایک منصب تھا بہت بڑا کہانت کا, قسمتیں بتانے والے, سالیں دینے والے, پیش گوئیاں کرنے والے, وہ کہن کہلاتے تھے, ان کو وہ نبی کہا کرتے تھے. تو ایک تو ان کے ہاں وہ عذرا نبی ہیں, وہ تو عذرا ہیں. وہ کہا کرتے تھے کہ عذرا کو تو ہم ابن اللہ نہیں کہتے, عزیر کا لفظ کہیں اور آیا نہیں. تو یہ اصل میں یہ عزیر جو ہے مصریوں کا دیوتا تھا, آفر وہ بیل کی تھی شکل جس کی, وہ اس کی پرستش کرتے تھے اور اسے وہ ابن اللہ مانتے تھے. بنی اسرائیل نے مصر میں تمام اعتقادات انہی بت پرستوں کے مشرکین کے جو مصر میں بستے تھے اہل مصر کے وہ سارے اپنا لیے تھے اور انہیں میں آسرف دیوتا کی بھی یہ پرستش کرتے تھے اسے خدا مانتے تھے. یہ آسرف عبرانی زبان میں ازرا ہو گیا. وہ مصری بھی اسے ابن اللہ مانتے تھے یہ بھی اسے ابن اللہ کہنے لگے. یہ ہے وہ ازرا جس کو یہ یہودی ابن اللہ کہتے تھے آسرف دیوتا مصر کا. اور ہماری جہالت دیکھیے ہم نام رکھتے ہیں اگر غیر نہیں کبھی کوئی کھڑا ہو وہ چلتا نہیں تحقیق نہیں کرتا کرتے کیا بھائی غیر کبھی وہ ایک نبی تھے نا سر کہاں کا لکھا گیا ہے نبیوں کے نام تو قرآن کریم میں سب نے دے دیا اس نے تو کہیں نہیں دیا یہ نبیوں نے انڈیا میں اس کا نام تو ہے نہیں اور غیر کا جہاں ذکر ہے وہ ہے کہ اسے ملا کہتے تھے اور یہ ہے مصر کا آسرس جو ہوتا یہ ضمنی بات کہا کہ اس کے اقتدار اور اختیار میں کوئی دوسرا شریک نہیں ہو سکتا. وَلَمْ يَكُنْ لَهُ شَرِيكٌ فِي الْمُلْكِ وَخَلَقَ كُلَّ شَيْءٍ. شریک کیسے ہو سکتا ہے اس نے تو ہر شے کو پیدا کیا ہے. مخلوق تو خالق کی شریک نہیں ہو سکتی. اور آگے ہے فَقَدَّرَهُ تَقْدِيرًا. یہ دو لفظ ہیں جن کے اندر پورا دین اور اسلام اور خدا سمٹ کے آ جاتا ہے. غالباً یہ لاک ہے مغرب کا مشہور فلاسفر جس نے کہا ہے کہ تم مجھے یہ بتا دو کہ فلاں قوم نے اپنے لیے کس قسم کا خدا تجویز کر رکھا تھا اور میں اس قوم کے متعلق بتا دوں گا کہ اس کا تمدن کیا تھا تہذیب کیا تھی ثقافت کیا تھے خیالات کیا تھے معتقدات. بس اتنا بتا دو کہ خدا کس قسم کا انہوں نے اپنے لیے تجویز کر رکھا تھا. خدا کے تصور کی اہمیت اتنی بڑی ہے اور یہ حقیقت ساری بات سمٹ کر آ جاتی ہے. خدا کا تصور کیا ہے تمہارے جہاں تک خدا کی ذات کا تعلق ہے وہ تو کسی کے تصور میں ذہن میں گمان میں قیاس میں آ ہی نہیں سکتا. خدا کی صفات جنہیں کہتے ہیں انہیں سے اس کا تعارف انہیں صفات کی روح سے اس کا ایک تصور قائم ہوتا ہے ہمارے ذہن میں. یہ جو خصوصیت ہے اسلام کی یا قرآن کی وہ یہ ہے کہ وہ خدا کی صفات اس قسم کی دیتا ہے جن کی روح سے جو تصور قائم ہوتا ہے خدا کا وہ تصور یا اس قسم کا تصور کہیں اور سے نہیں ملتا. یہ ہے مابعد الامتیاز خصوصیت قرآن کی یا اسلام کی. ہمارے ہاں چونکہ اسلام کے متعلق دین کا تصور ہی ختم ہو گیا اسے بھی ایک مذہب شمار کیا یہ بھی ایک مذہب شمار کیا جانے لگا. ہم نے بھی اسے ایک مذہب ہی کہا ہوا مذہب اسلام کہتے ہیں. ہم بھی انگریزی میں ریلیجن اس کا ترجمہ ہو گیا. کرسچینٹی بھی ریلیجن ہندو مت بھی ریلیجن اسلام بھی ریلیجن یہودیت بھی مذہب عیسائیت بھی مذہب اسلام بھی مذہب یہ اس کے ساتھ میں کھڑا کر دیا انہوں نے. اور اس کے بعد مناظرے ہونے لگے مذاہب عالم کے انہی میں اسلام بھی شروع ہو گیا. اب یہ اپنے مذہب کو اسلام کو دیگر مذاہب کے مقابلے میں افضل ثابت کرتے تھے. یعنی اسلام جو مذہب ہے ہی نہیں اسے مذاہب سے زیادہ افضل ثابت کرتے. ثابت کیا ہو سکتا تھا وہ مذہب تو ہے ہی نہیں چلے گا اسی طرح. اصل چیز یہ ہے کہ خدا کا تصور کس قسم کا دیا ہے قرآن. یہ ہے بنیادی نقطہ عزیزان امام. اسی بنیاد پہ ساری عمارت دین کی اور انسانی زندگی کی استوار ہوتی. خدا کا تصور کس قسم کا دین وہ تصور جیسا میں نے عرض کیا ہے اس کی صفات سے قائم ہوتا ہے. اور یہ وجہ ہے کہ قرآن کریم نے صفات خداوندی کو اس شرح و بس سے بیان کیا ہے और वो तो वो सिफात देने के बाद ये कहा है कि सही नामनू भविष्य आमंत्रण दही का कदर करो। अगर ये इसके मुताबिक खुदा को माने तो समझा जाएगा कि ये खुदा पर ईमान रखते हैं, वरना खुदा को तो जानदारियों मुलतों के सिवा सारी दुनिया मानती है। वो कहता बिल्कुल नहीं, इनका खुदा का मानना खुदा पर ईमान है ही नहीं। उस खुदा का मानना जिसका तसव्वुर उसकी उन सिफात की रूह से कायम होता है जो उसने खुद बयान की अपने मुतल्लिक, दूसरा कोई बयान ही नहीं कर सकता। और आज हमारे सामने एक चीज ऐसी आती है जो इन सिफात में बड़ी बुनियादी हैसियत रखती है, ऐसी खसूसियत कुबरा जो कहीं और नहीं मिलती खुदा के मुतल्लिक। खुदा के मुतल्लिक कहीं भी आप देखिए तसव्वुर ये होता है कि उसे हर किस्म का इख्तियार हासिल है, इख्तियार हासिल है, वो जो चाहे वो करे, उसके फैसले में दम मारने की जा नहीं है, वो कादर मुतलक है, मर्जी मौला बरहमा औला, कोई कुछ नहीं कह सकता उसके मुताबिक। आज की इस्तलाह में इसे अथॉरिटेरियन गॉड कहा जाएगा। इख्तियार मुतलक का मालिक आप न क्वेश्चन कर सकते हैं, न सवाल कर सकते हैं, न इतराज कर सकते हैं, बल्कि ये भी नहीं कि आप ये उसे कहिए कि समझा ही दीजिए हजरत ये आपने क्यों हुक्म दिया है, सवाल नहीं, डिक्टेटर से पूछ कर सकता। सारी दुनिया में जहां भी खुदा को माना जाता है खुदा को एक डिक्टेटर की शक्ल में माना जाता है। मैंने अथॉरिटेरियन इसलिए कहा कि जरा डिक्टेटरशिप से कुछ लोग झेप रहे हैं आजकल, उसकी बजाय अथॉरिटी उन्होंने लफ्ज इस्तेमाल किया, फर्क क्या होता है, तो इसे अथॉरिटेरियन कहा जाता है। सारी दुनिया में खुदा का यही तसव्वुर था। हमारे यहां जो आए तो मैंने कहा है ना कि हमने सारे तसव्वुरात उनसे लिए हैं, कुरान की रूह से जो तसव्वुर काम होता है वो है ही नहीं हमारे जहन में। उसका नतीजा ये था कि यूरोप ने ईसाइयत यहूदियत के मुतल्लिक अंग्रेजी जुबान में जब तर्जुमे किए तो खुदा के लिए लॉर्ड का लफ्ज उन्होंने इस्तेमाल किया, लॉर्ड। तो लॉर्ड से तो आप समझते ही, अगली नस्ल तो शायद ना समझे, हम तो जानते हैं जब लॉर्ड साहब कहेंगे तो मतलब की लॉर्ड। देखा आपने कितनी बड़ा अथॉरिटेरियन गॉड नजर आता है। आप हैरान होंगे कि हमारे यहाँ कुरान करीम को जो तर्जुमे हुए वहां भी रब का तर्जुमा लॉर्ड किया जाता है। अल्हम्दुलिल्लाह है रब्बुल आलमीन तर्जुमा इसका होता है, ये यही अल्फाज क्यों ना सुना दू, लेकिन जिस वो तर्जुमा भी आप ले लेंगे अंग्रेजी का माफ रखिएगा आज कुछ खराब से, अल्हम्दुलिल्लाह है रब्बुल आलमीन प्रेज बी टू अल्लाह द लॉर्ड ऑफ दी वर्ल्ड, और वो जितना कोई उसको ज्यादा लॉर्ड मानता जाए उतना ही ज्यादा खुदा परस्त तस्लीम किया जाता है। कुरान ने आकर ये कहा, ये तो नहीं कि वो पहली दफा कहा, वही की रूह से तो पहले भी तमाम अंबिया इकराम की तरफ वही आती थी, वही की रूह से तो उसी खुदा का तसव्वुर दिया गया था जो तसव्वुर आखिर में कुरान में है, लेकिन क्योंकि वो किताबें अपनी असली शक्ल में नहीं रही और उनके भी तर्जुमे दर तर्जुमे होते चले आए, ये चीज के वो मजाहब क्या है, उनकी किताबों के साथ क्या हुआ, वो मेरी किताब है मजाहब आलम की आसमानी किताब है, उसमें सारी तारीख दी हुई है, उसमें आप देखेंगे कि दुनिया में कोई मजहब ऐसा नहीं है जिसकी किताब अपनी असली शक्ल में इस दुनिया में मौजूद हो, और इसकी गवाही वो अहले मजाहब खुद देते हैं कि है नहीं हमारे पास, तो इसलिए वहां तो इसकी तलाश गलत है। कुरान करीम अपनी असली शक्ल में था, इन्होंने भी ये लॉर्ड तर्जुमा किया, अथॉरिटेरियन गॉड का तसव्वुर इन्होंने दिया, और कदीदा ये है। आज की इस तरह में मैं कहूंगा कुरान ने पहली दफा आके ये खुदा के मुतल्लिक कहा कि अथॉरिटेरियन गॉड नहीं कॉन्स्टिट्यूशनल गॉड, कहेंगे कि ये क्या कर दिया तुमने, मैंने तो कुछ नहीं कर दिया, यही जो मैंने कहा है पहली चीज उसने कही निल्लज़ी लहू मुल्कु समावाति वल अर्ध, सारी कायनात के अंदर इख्तदार और इख्तियार उसी का है। देखते हैं ना आपको लॉर्ड वाला तसव्वुर आ रहा है ज़हन में। वलम यकुन लहू शरीकुन फिल मुल्क, और उसके इख्तियार में इख्तदार में कोई दूसरा शरीक नहीं है। तसव्वुर आया ना इतना बड़ा। व खलक़ा कुल्ल शैइन, हर शय को जिसमें इंसान भी शामिल है उसने पैदा किया है, उसकी मखलूक है ये, इसलिए ये शरीक नहीं हो सकते। तो इससे ये तसव्वुर आया, इतना बड़ा अथॉरिटेटिव तसव्वुर आता है इससे कायम होता है, लेकिन फिकरा खत्म नहीं हुआ। खलक़ा कुल्ल शैइन, तख्लीक किया उसने हर शय को, फकद्दरहु तकदीरा, और उन सब के लिए कानून और पैमाने और अंदाजे और मियार मुकर्रर कर दिए जो कभी नहीं बदलेंगे, जिनको हम भी नहीं बदलेंगे। मैंने कहा ना कि आज की इस्तलाह में अथॉरिटेरियन गॉड की बजाय कॉन्स्टिट्यूशनल गॉड आते हैं। और मैंने कहा था ना कि जो दो लफ्ज आ गए हैं जिनमें सारा तसव्वुर सिमट के आ जाता है, खलक यानी मैं अर्ज कर रहा हूँ ना, मैं क्या अर्ज करूँ, माफ रखिएगा, मुझे तो कुछ गलती का कैफियत पैदा हो जाती है। मुल्लज़ी लहू मुल्कु समावाति वल-अर्ज़ वलम यत्तखिज़ वलदन वलम यकुन लहू शरीकुन फिल मुल्क, देखा ना ये एक एक लफ्ज से इतनी बड़ी अथॉरिटी नाकाम हो रही है। साहब कायनात में कोई शरीक ही नहीं है उसके इख्तदार और इख्तियार का। खलक़ा कुल्ल शैइन, इसलिए कि वो खालिक है हर शय का। कायम हुआ ज़हन में ये तसव्वुर एक लॉर्ड का, अथॉरिटी का, अथॉरिटेरियन गॉड का, और कहा फकद्दर, क्या बात है इसे की, फकद्दरहु तकदीरा, पैदा करने के बाद हर एक के लिए कानून मुकर्रर कर दिया, और कानून ऐसा मुकर्रर कर दिया जिसे हम भी नहीं बदलेंगे। वाह सबके चाहिए हो गए रब दे, है ना, कभी कानून भी कर दो। हाँ हाँ हाँ, उस को देखिए, माफ रखिएगा, क्या कहूँ, मेरा तो जीता था हजार बार पर रहा हूँ, बिल्ला भी लहू उनको समा हुआ देगा, तुम लहू शहीद हूँ फिर मुल, एक तरफ तो ये कैसी होती इकदार उसकी यार की, और उसके बाद वक्त बरा हो, फिर हमने हर शहर के पैमाने अंदाजों मियार कानून मुकर्रर कर दिए, और ये ला तब्दील अल कलिमात इल्ला, इनमें कभी तब्दीली नहीं है, हम भी तब्दीली नहीं करेंगे। वो इतना बड़ा साहिब इख्तियार, इतनी बड़ी पाबंदी अपने ऊपर आयद कर रहा है, हर शय के लिए कानून और मियार मुकर्रर कर दिए, और हम भी नहीं बदलेंगे। इस अजीजा ने मन देख, खुदा का ये तसव्वुर कहीं और मिलता है आप, फिर आप देखते हैं कि ये जो खसूसियत, ये इनफरादियत है इस तसव्वुर की, उसकी रूह से खुदा के साथ हमारा ताल्लुक किस बिना पे रह जाता है, उसके कवानीन की बिना पे। जब उसने दखल ही नहीं देना किसी मामले में, कानून बना दिया और उनमें वो कहता है कि हम दखल नहीं देंगे, हम इन्हें बदलेंगे ही, तब्दील नहीं करेंगे, तो हमारा ताल्लुक तो रह गया कवानीन खुदाबंदी के साथ सिर्फ। आज भी मुमलकत के अंदर जो कानून चलता है, हम कभी पूछते ही नहीं कि किस पार्लियामेंट ने इसने उसको बनाया था, वो पार्लियामेंट भी खत्म हो चुकी होती है, वो शायद कानून भी खत्म हो चुका होता है, वैसे भी हमें जरूरत ही नहीं होती इस चीज को पूछने की। हम तो ये जानते हैं कि ये कानून है, इसका इत्तबा हमने करना है, इसने कवानीन बना दिए। जहां तक इंसानों का ताल्लुक, जहां तक खारजी कायनात का ताल्लुक था, वो तो ये जो डिस्कवर करने वाले कानून के हैं, वो एक एक कानून को उसने डिस्कवर करते चले जाते हैं, मुंतकिल करते चले जाते हैं। जहां तक इंसानी दुनिया का ताल्लुक था, वो कवानीन उसने अपनी अल किताब के अंदर दे दिए, किताब के माने जाब्ता कवानीन होते, और इसके बाद खुद अपना इख्तियार यहां तक ही रखा कि ये कवानीन जो हमने दिए हैं ये अटल इसी तरह से चलते रहे, इनमें किसी किस्म का तो नक्स या हर्ज वाकया न हो। उसने इस अपनी ये जो मुल्क कहा है, ममलकत कहा है, इख्तदार क्या, दायरा इख्तदार कहा है, اسے دو حصوں میں تقسیم کیا. ایک تو عالم امر, جہاں وہ کائنات کی تخلیق کرتا ہے, اشیاء کی تخلیق کرتا ہے, ان کے لیے قانون متعین کرتا ہے, یہ وہ عالم امر کا ہے جس میں وہ کسی اور کے قاعدے قانون کا پابند نہیں, ہمیں کچھ معلوم نہیں کہ وہاں یہ کس طرح کرتا ہے. اسی لیے اس دائرے کے متعلق اس نے کہا, کہیں کہا کہ یحکم ما یرید, جس طرح ہمارا ارادہ کرتا ہے وہ ہم کرتے ہیں, حکم دیتے ہیں, یفعل ما یشاء, جیسی ہماری مشیت ہوتی ہے اس کے مطابق ہم کرتے ہیں. ٹھیک ہے, وہاں تو ہونا ہی چاہیے, وہاں ہے کون اور جس سے وہ مشورہ کرتے تھے, وہاں اس کسی پابندی کی ضرورت ہی نہیں ہے, وہ اپنے ارادے اور مشیت کے مطابق جس چیز کو جس طرح سے چاہتا ہے اس کی تخلیق کرتا ہے. یہ ہے اس کا عالم امر, اور جس طرح اور بھی کرنے کے معنی کیا ہے اس نے تو خود بتایا ہے 2:117. یہ خود سائنٹسٹ بڑے بڑے جو ہیں, اس کائنات کے اندر جو خدا کا قانون یا قوانین فطرت رائج ہیں, ان کے متعلق ایک ایک کے متعلق وہ تحقیق کر رہے ہیں, کرتے چلے جاتے ہیں جو کیسے کام کر رہا ہے, اس کا نتیجہ کیا ہوگا, یہ کرتے کرتے وہ پیچھے چلے جاتے ہیں. اسے لا آف کاز اینڈ ایفیکٹ کہتے ہیں. کاز یہ ہوتا ہے, یعنی ہر نتیجہ جو پیدا ہوتا ہے اس کا ایک سبب ہوتا ہے, کاز ہوتا ہے اس کا. کائنات کے اندر یہ چیزیں ہیں اور اس کو وہ اس کی تحقیق کرتے چلے جاتے ہیں, ڈسکور کرتے چلے جاتے ہیں. یعنی کوئی قانون بناتے نہیں ہیں یہ سائنٹسٹ. سلیون کا بڑا اچھا فکر ہے, وی ڈو ناٹ رائٹ دی بک آف نیچر, وی اونلی ریڈ اٹ. بہت خوبصورت, ہم کتاب فطرت لکھتے نہیں ہیں, ہم کتاب فطرت کو پڑھتے ہیں. یہ پڑھتے پڑھتے جب پیچھے چلے جاتے ہیں تو اس مقام پہ پہنچ جاتے ہیں جہاں کائنات وجود میں آئی, کہ وہ پھر ٹھٹھمبر کے کھلو جاتے ہیں. اچھے کا بات نہیں بنتی ہے, وہاں حیرت ہی حیرت ہوتی. پھر بات اور پر چلی جائے گی, جہاں قرآن نے سدرۃ المنتہا کہا, انتہائی حیرت. یہ بات تو اس سے پہلے وہ کیا سمجھتے تھے کہ یہ کاز ہو تو اس کا یہ نتیجہ ہوتا ہے. اب جب ابتدا ہے کائنات کی تو وہاں وہ کیا کریں گے, یہ کس طرح وجود میں آ گئی, وہاں جا کے یہ سب حیرت میں ہوتے ہیں. تو یہ مقام وہ ہے جس سے ہم آگے جا ہی نہیں سکتے. اس ایفیکٹ کا یعنی نتیجہ تو سامنے ہے, یہ اتنی بڑی کائنات, اس کائنات کا ابھی تک ذہن انسانی احاطہ ہی نہیں کر سکا, خود جتنی موجود ہے اس کا بھی احاطہ نہیں کر سکا. نیوٹن تو کہتا ہے کہ ہم علم کے سمندر کے کنارے پہ گھوڑے چن رہے ہیں, سیپیاں چن رہے ہیں, علم کا سمندر تو ابھی آگے آتا ہے, لیکن جتنی کائنات کا احاطہ کر چکے. جیم جین تو کہتا ہے دی ایکسپینڈنگ یونیورس, ہیلتھی چلی جا رہی ہے یونیورس. اس نے کیا کہنا تھا, 1400 سال پہلے کا ایک عرض کہتا ہے, وہ یزید افضل خلق میں آگے تھا. ہم اپنی تخلیق میں اضافے کرتے چلے جاتے ہیں, رہتا ہے آئینہ ابھی دائن نقاب. وہاں پہنچنے کے بعد یہ جو سلسلہ کاز اینڈ ایفیکٹ کا ہے, وہاں ایفیکٹ کے سامنے ہے یہ کائنات محسوس, اس کا کاز کوئی معلوم نہیں. اور یہ مقام ہے جہاں اس نے کہا بدیع السماوات والارض, بدا کے معنی ہوتے ہیں نتھنگ نیس سے کسی چیز کو وجود میں لے آنا. ہر شے جو وجود میں آتی ہے پہلے کچھ چیزیں ہوتی ہیں, ان کو ملاتے ہیں, اس طرح سے ایک نئی چیز بن جاتی ہے. اسے عربی زبان میں خلق کہتے ہیں. ہائیڈروجن اور آکسیجن کو ایک خاص نسبت سے ملائیے, پانی کا قطرہ وجود میں آ جاتا ہے. تو وہ پہلے دو چیزیں موجود ہوں گی تو پانی کا قطرہ ملے گا نا. لیکن سوال یہ ہے کہ ہائیڈروجن کیسے آ گئی وجود, اس کے لیے عربی زبان میں لفظ ہے. بدعت. وہاں پہنچنے کے بعد اس کنارے پہ جہاں یہ میں بھی حیرت کھڑے تھے, وہاں اس نے کہا کہ کیا سوچ رہے ہو, بڑی سنا باتیں بنا رہے. وہ نتھنگنس سے, عدم سے اشیاء کو وجود میں لانے والا ہے. صرف وہ مقام ہے جہاں کاز نہیں ہم معلوم کر سکتے, اور ہونا بھی چاہیے. اس سلسلے کو پیچھے لے جائیے, کہیں تو کوئی مقام ایسا آئے گا ہی نا کہ پیچھے کاز نہ ہو اور ایفیکٹ ہو. یہ ہے اس کی صفت بدی اس سماوات والارض. اور اس کے بعد وہاں کیا ہوتا ہے, وَإِذَا قَضَى أَمْرًا, جب وہ ہمارے الفاظ میں یہاں امر کا لفظ ارادہ کر لیتا ہے تو پھر فَإِنَّمَا يَقُولُ لَهُ كُن, بس وہ اتنا ہی ہوتا ہے. وہ کہتا ہے ہو جا, فَيَكُن, ہو جاتی ہے. کھانا آتا ہے وہاں عربی زبان میں جہاں کوئی تصوراتی چیز محسوس شکل اختیار کر. یہ تو وہ عالم ہے کہ جہاں کے جہاں کسی قاعدے اور قانون کا وہ پابند نہیں ہے, ہو ہی نہیں سکتا. قانون وہاں چل ہی نہیں سکتا. قانون وہاں سے شروع ہوتا ہے جہاں کاز سے ایفیکٹ آتا ہے. وہ مقام ایسا ہے جہاں کاز نہیں ہے, کوئی ایفیکٹ ہے. وہاں اس نے کہا کہ وہاں کے متعلق تو تم اتنا ہی سمجھ, تم صرف کاز سے ایفیکٹ سمجھ سکتی ہو. وہ مقام ایسا ہے جہاں کاز نہیں ایفیکٹ ہے. وہاں کے متعلق یہ سمجھ لو کہ وہاں تو یحکم ما یرید و یفعل ما یشاء, اور جب وہ چیز وجود میں آ جاتی ہے تو پھر خالق کل شیء, آگے یہاں فقدرہ تقدیر, پھر اس کے متعلق ہم قانون بنا دیتے ہیں کہ اب کوئی ایفیکٹ کاز کے بغیر ظہور پہ نہیں آئے گا. یہ جو قدرہ کا لفظ ہے, ہر پرانے کریم میں قانون کا لفظ نہیں آیا. اور یہ بڑی چیز, کون سی چیز بڑی نہیں ہے, یہ قاف دال رے جو ہے جہاں سے یہ قدرہ اور تقدیر ہے. عربی زبان میں کسی مادہ قاف دال رے تقدیر کا جو لفظ, بڑی ذرا زیادہ غور طلب ہیں, یہ چیزوں اتفاق سے آ گئی ہیں سامنے, بیان ہو جانی چاہیے. جو شے بھی وجود میں آتی ہے وہ مکمل طور پر بنی بنائی نہیں ہوتی. بیج جو ہے وہ بنا بنایا درخت نہیں ہوتا, اس میں درخت بننے کی صلاحیت ہوتی. درخت بھی اپنی تکمیل تک نہیں پہنچا, میں درخت بن جانا تو کوئی شے نہیں ہے. درخت میں پھل لگے گا. یہ جو پھل لگنا ہے یہ بیج کا منتہا, یعنی بیج کے اندر یہ صلاحیت امکانی رکھ دی گئی. اسے پوٹینشیلٹی کہتے ہیں عربی انگریزی. یہ پوٹینشیل خصوصیات, میری بچیاں سمجھیں گی ان کو جو طالب علم ہیں, یہ پوٹینشیل خصوصیات ایکچولائز ہوتی چلی جاتی ہیں, ہوتی چلی جاتی ہیں تاکہ وہ اپنے انتہا پہ پہنچ جاتی ہیں. میں نے ابھی عرض کیا کہ آم کی گٹھلی, اس کی انتہا یہ ہے کہ وہ آم کا پھل بن جائے, اس سے آگے کچھ نہیں ہے. آپ دیکھتے ہیں اس کے آگے نہیں ہے کچھ, انتہا ہے. عربی زبان میں غور سے سنی عزیزان من, مسئلے سارے حل ہو جاتے ہیں. وہ عرب یہ اس گٹھلی کی تقدیر کہتے تھے پھل. گٹھلی کی تقدیر پھل ہے, یعنی جو کچھ بننے کے لیے اسے پیدا کیا گیا ہے اس کا وہ کچھ بن جانا یہ اس کی تقدیر کہلاتا. دیکھ رہے ہیں لفظوں کا استعمال جب بگڑتا ہے تو بات کہاں پہنچ جاتی. دیکھتے ہیں ہمارے ہاں تقدیر کا لفظ کہاں بولا جاتا, یعنی جس میں نہ کوئی ہمارا دخل ہو, نہ اختیار ہو, نہ قاعدہ ہو, نہ قانون ہو. ایسی ہو گئی ہے تقدیر ہی ہو جائے گی. تقدیر تو لکھ رہا ہوگا تو مل جائے گا. روز تقدیر کا لفظ ہم بولتے ہیں اس مقام سے جہاں نہ کوئی قاعدہ, نہ کوئی قانون, نہ یہ کہ کیا بننا تھا کیا بن گیا, کچھ نہیں, جو جیسے ہی ہو گیا. اور جو آگے کہا جائے کہ یہ کیسے ہو گیا تم خدا کی مرضی. اب آپ سوچیے عزیزان من کہ قرآن کریم کے الفاظ پر, جسے میں کہا کرتا ہوں علامہ نے جو مجھے سمجھایا, محاورہ عرب کی روح سے کیسے سمجھا جا سکتا ہے. قرآن سمجھا اسی طرح جا سکتا ہے جو یہ پتا چلے کہ یہ قدرہ اور تقدیرہ جو قرآن نے کہا ہے, قدرہ ہو تقدیر, سمجھا جائے کہ اس زمانے کا عرب اس لفظ سے سمجھتا کیا تھا. انہوں نے کوئی سوال نہیں کیا حضور سے, سرکار سمجھا تو دیجیے کیا کیا آپ نے لفظ بول دیا. قدرہ ہو تقدیرہ, تقدیر تو ہم مانتے ہیں جو مقدر لکھی ہوئی ہوتی ہے, तो ये क्या बात है, ये लिखी हुई क्या चीज आप कह रहे हैं, किसी ने नहीं पूछा हजूर से, इसलिए कि उनकी जुबान में ये बातें आप वो रोज बोलते थे उन गानों में। कुरान इस सूरत में समझ में आ सकता, ईजा ने मान जब ये मालूम हो कि अरब इन अल्फाज का उस दौर में क्या माना मफहूम लेते थे, सारी बात वाजे हो जाती है, किसी तफसीर की जरूरत नहीं है। तफसीरों की जरूरत है तो किताबें मुबीन क्या है, तफसीर एक ही तफसीर है, कुरान के एक आयत का मफहूम दूसरी आयत की रूप में, ये खुद कुरान ने बताया कि मेरे समझने का तरीका ये है, इसी लफ्ज तफसीर को ले लीजिए। उम्मीदा ने मन साथ साथ मैं कहता चला जाऊं तो आपके आप अहबाब को आसानियां हो जाए। मैंने अपने लुगातुल कुरान में इन अल्फाज के मानी इस तरह से मुतय्यन करके बताए हुए कि उस जमाना नज़ूल कुरान के जमाने में अरब इनसे क्या मफहूम लेते थे, और उसके बाद जो मैंने फिर अब ये सिलसिला शुरू किया तफसीर का, तो कुरान ने खुद कहा है तशरीफ आयात से हम अपने मानी वाजिया करते हैं, तशरीफ आयात के माने होते हैं फिर फिर के इनको लाना, मुख्तलिफ मकामात के बयान करना, मुतालिब फुरकान मुरतब ही मैंने इस तरह से की, और उसके बाद आप आदाब की सहूलत के लिए तजवीद उल कुरान भी अब तय हो गई, किसी एक लफ्ज के मुतलब या कुरान के एक तसव्वुर के मुतलब उसमें मैंने ये सारे कुरान के हवाले दे दिए हैं कि कहाँ कहाँ ये लफ्ज आया है, देख लीजिए इन हवालों से, लुगात से इब्तदाई मफहूम जहन में ले आइए, तजवीद से ये देखिए कि कुरान के किस किस मकाम पर ये लफ्ज आया है, वो आयात इकट्ठी कर लीजिए, बुनियादी माने वहां से ले लीजिए, कुरान वाजा हो जाता है जिसने। अब खाला का कुल्ला शैन कद्दरा हूँ तकदीर कद्दरा, ये तकदीर भी जहाँ पहुँचना है उसने तकमील तक इंतहा तक पहुँच के बनना है, जो कुछ बनने के लिए उसे पैदा किया गया था वो यू ही बनती कद्दरा हूँ, इसके लिए कायदे मुकर्रर है, कानून मुकर्रर है, उन कायदों के मुताबिक अगर ये चलती जाएगी तो ये अपनी तकदीर तक पहुँच जाएगी। अजीब चीज है, अंग्रेजी जुबान में एक लफ्ज आया, मैंने देखा कि वो कहाँ उनकी निगाह पहुंच, ये बन जाएगी तकदीर, अंग्रेजी में उसको डेस्टिनेशन कहेंगे ना, आखिरी मकान उसका जहाँ पहुंचना है, मंजिल आखिरी मंजिल डेस्टिनेशन, और आपको मालूम है कि वहां उन्होंने डेस्टिनी का लफ्ज लिया है और उसके मैंने मुकद्दर के किस्मत को लिया है, डेस्टिनेशन से डेस्टिनी हूं तो लिया है, और हम के जिनके हाँ ये लफ्ज इस माने में आया था हमने कभी इस लफ्ज को इन माने में इस्तेमाल नहीं किया, हम जब डेस्टिनी कहेंगे तो हमारे नजदीक भी वही तकदीर होगी जो मुथेरा लिखा है फुट पैदा, उनके यहाँ भी डेस्टिनी का लफ्ज फेट के ही माने में आया, वो भी भूल गए थे जैसे उन्हें डेस्टिनेशन, इसलिए कि उनके जहन में ये तसव्वुर ही नहीं था। तो ये कानून खुदा का क्या है, कद्दरा हूँ तकदीरा, उसकी तकदीर के लिए हमने पैमाने अवान मेयार कानून मुकर्रर कर दिए हैं, उसकी तकदीर के लिए यानी जो कुछ बनना मकसूद है उसका इंतहा में पहुंच कर उसके लिए कानून मुकर्रर कर दिए, कद्दरा हूँ। और दूसरी जगह एक आयत क्या बात, 87:2-3 अल्लाह जी खला का फसवा, जी चाहता है तो वो कुछ किरान, जी चाहता है कुरान की ये आयतें आए उससे तो निसाब की बात हो, मैं अर्ज करूँ क्या कह रही लजी खलाका, मैंने कहा है खलाका के माने होते हैं मुख्तलिफ चीजों को इकट्ठा करके एक नई चीज बना देना, हाइड्रोजन और ऑक्सीजन को यूं जमा करके पानी बना, लेकिन हाइड्रोजन कि आप इतनी हाइड्रोजन ले लें और इतनी ऑक्सीजन जितनी जी का ले लें उनको मिला दें तो वो पानी का गिलास बन जाए, बिल्कुल ना, इसमें से जितना जितनी वो बल्क में पड़ी हुई है आपके यहाँ उसमें से तराश कर उस प्रोपोर्शन के मुताबिक दो चीजों को आप लेंगे तो फिर बनेगी तीसरी चीज, तराश के रख दिया और उनकी प्रोपोर्शन जो थी वो बन गई। यहाँ तो हमारे यहाँ अब है नहीं वो कुम्हार पे चाक के ऊपर रखते चक को लिखेंगे, नई नस्ल वाले हमारे बच्चों ने वो देखा ही नहीं होगा, वो बहुत बड़ा वो घुमाते थे तो करता क्या था, मिट्टी घर हुई रखी होती वो इतना सा वो मिट्टी का वो देखते उसके ऊपर ही रख देता था, फिर उसके बाद उसमें से इधर उधर से घुमाते घुमाते वो छीनता जाता था उसकी जाहिर मिट्टी को छीनता भी जाता था और कुछ लोग करता चला जाता था, तो जितनी गायब मिट्टी होती थी वो तो सारी छीन कर और उसी मिट्टी को खोदने से कभी लोटा बना देता था, कभी बजनी बन जाती थी, कहीं सुराही बना देता था, कहीं प्याला बना देता था। वही मिट्टी क्या करता था, पसंदा ये करने के बाद वो एक शक्ल अख्तियार करती थी, हलाका पसंदा। ये हलाका इसे अखलाक का लफ्ज में आया, उसके माने होते हैं इंसानी कुदरतों में सही प्रोपोर्शन पैदा हो जाना, सही तवाजुन पैदा हो जाना। क्या बला छुपी कौन की अरबों से अखलाक नाम ही इसका है। कोई इंसानी सलाहियत या इसकी कुदरत या इसका अख्तियार अपनी जात से बड़ा हुआ हो तो वो अखलाक के खिलाफ है, घटा हुआ हो तो अखलाक के खिलाफ। नीयत में तेजी आ जाए जरूरत से ज्यादा तो गुस्सा हो जाता है, कमी हो तो दयूसी हो जाती। हलका पसंद वल्ला जी कद्दरा, फिर उसके बाद उसने उसके लिए कवानीन मुकर्रर किए, बहादार फिर उसकी रहनुमाई कर दी कि तुम इस रास्ते से चल के अपनी तकदीर तक पहुंच सको। चार लफ्जों में अजीजा ने मन कर लहू मिल के समावाते वाला कायनात में इकदार और इख्तियार और सारा उसका, जो इतना बड़ा साहब इकदार है उस पर किसी पर बंदी का सवाल ही आज नहीं हो। या शरीक है लोग नहीं, उसके इख्तियार में उसके इकदार में कोई शरीक ही नहीं है, तो इस पर कौन है जो पाबंदी आयद कर। उसने कहा कि हम तो कोई और पाबंदी नहीं आयद कर सकते, हमने अपने आप पे खुद कुछ पाबंदियां आयद कर ली और इसके लिए बस यही इस्तेमाल करूंगा, बड़े ही जीवरे की जरूरत है कि बेपनाह और बे इंतहा अख्तियारात हूं और फिर अपने ऊपर वो पाबंदियां आयद कर ले। पाबंदियां कतबा अला नफ्सी हुक्मा, कतबा अरबी जुबान में कहते ही हैं जहां कोई कानूनी पाबंदी किसी के ऊपर आज की है। कतबा अलैक नुकसान, कतबा अलैक नुकसान कताल, ये लफ्ज है ना इसके लिए, कोतेबा तुम्हारे लिए ये चीज मुकर्रर की गई, ये पाबंदी आयद की गई, वहां तो जो है आयद की गई तो किसी दूसरे की तरफ से आयद की गई, अपने मुतल्लिक यही लफ्ज़ कतबा अला नफ्सी, हमने अपने ऊपर ये पाबंदी आयद कर दी कि जिन्हें हमने पैदा किया उनका सामान नश्व नुमा भी देंगे। पाबंदी आयद कर ली अपने ऊपर हमने, क्या अल्लाह, और ये कोई काबिल एतराज बात नहीं है जीवन। कोई दूसरा किसी पर पाबंदी आयद करे तो वो इसकी महकूमियत हो जाती है, जो अपने ऊपर कोई पाबंदी आयद कर ले तो ये तो बहुत बड़ा शर्फ इंसानियत है, इसी को तो बासूल आदमी कहते हैं। मेरा असूल है भैया, किसी थानेदार ने उसको हुक्म नहीं लिया तो सुबह 5 बजे उठ के इस बिस्तर में से निकल के 3 मील चले फिर वापस आओ, वो खुद अपनी सेहत की खातर अपने ऊपर ये पाबंदी याद कर लेता। कतबा अला नफ्सी हक्कन अलैना नसर मोमिनीन, हक्कन अलैना मोमिनीन की मदद करना हम पर फर्ज हो जाता है। याद अल्लाह युक्लिफुल मियाद, ये जो हम अपने ऊपर पाबंदी याद कर लेते हैं उसकी खिलाफ वर्जी हम कभी नहीं करते। इंसानी दुनिया की तरफ आइए, अपने मुतल्लिक तो ये कह दिए हम कभी नहीं होते, नन तजेदे सुनना चल्ला है तब्दील है, जो हमने अपने ऊपर ये पाबंदी करके एक रविश मुतयन किया अपने लिए उसमें तुम कभी तब्दीली नहीं पाओगे। माफ रखिएगा, अल्फाज यू हो गए कि इख्तियारात ही सल्ब हो गए उसके, उसकी आजादी ही सल्ब हो गई, पाबंद हो गया वो इन चीजों का, और ऐसा पाबंद कि कभी इसके खिलाफ वर्जी कर ही नहीं सकते, यानी करता नहीं है। तो ये हम कहेंगे ना, जो उसने कहा हम नहीं करते तो अब तो सवाल ही ये पैदा नहीं हुआ, वो कर सकता ही नहीं। हम कहेंगे खारजी कायनात के मुतल्लिक भी उसने ये कहा तो यस्जुदुलिल्लाह माफी सुना जाते हैं, इनके ऊपर पाबंदी हमने आयद की खुद नहीं, इन्होंने आयद की। पहली चीज तो ये मासूमियत, और फिर इन्हें इसका अख्तियार नहीं है कि उसके खिलाफ वर्जी कर सके। पहले हिस्से में तो ये खुदा से अलग हो गए कि उसने इनके ऊपर पाबंदी आयद की, किसी दूसरे ने आयद की। दूसरा हिस्सा जो है कि ये खिलाफ वर्जी नहीं उसकी करते, उसमें तो ये दोनों बराबर हो गए। और तीसरी चीज इस कायनात में है इंसान, एक खालिक है ये खारजी कायनात की अशिया है, ये 1000 साल, ये इंसान, इंसान को उसने साहिब इख्तियार इरादा बनाया। जिस तरह खारजी कायनात के मुतल्लिक कानून मुकर्रर किए उसने, इसके लिए भी कानून मुकर्रर किए, लेकिन वहां उन्हें इजाजत नहीं है कि उन कानून की खिलाफ वर्जी कर सके। यहां ये और खुदा जो है, जैसे वो उसने कि हम नहीं करेंगे, दोनों एक हो गए। ये जो पाबंदी उसने अपने ऊपर आयद की थी, उसके तुम पहले कहा ना कि उसकी खिलाफ वर्जी हम कभी नहीं करेंगे। इंसानों के ऊपर पाबंदी आयद नहीं की, सिर्फ बताया कि ये है वो कानून जो तुम्हारे लिए हमने वजह की है या अख्तियार किए हैं या दिए हैं, बताया सिर्फ। और इस बताने के बाद कहा कि ए मालूम माशरे, तुम तुम्हारा जो जी आए तुम उसके मुताबिक करो। यानी वहां आलम अमर में तो मशीयत हमारी थी, जैसा वो मा यशा, वहां हमारी मशीयत थी, जैसा हम भी चाहते थे करते थे। यहां ए मालूम माशरे, तुम अब तुम्हारी मशीयत है, जैसे तुम जी चाहे करो, हम दखल नहीं दूंगे। माफ किए गए इस माने में ये एक कदम आगे चला गया खुदा से। पाबंदियां इसके ऊपर तो खुद कोई आयद नहीं हुई, पाबंदियों का बता देना यानी कानून की किताब दे देना और कानून किसी के ऊपर जबरन किसी के ऊपर मनवाना, दोनों में बड़ा फर्क है। कानून की किताब दे दी और अपने मुतल्लिक उसने कहा कि हमने जो अपने ऊपर पाबंदी आयद की है, हमें अब हमारी आजादी माफ रखिए वो सल्ब हो गई, हम इसके खिलाफ कर नहीं सकते। इसे कहा कि तुम्हारा जो जी आए करो, हम उसमें दखल ही नहीं देंगे, साहिब इख्तियार तो जो हूं। अजीबाने मन मनाजरे और मबाद से क्या करना है, कहिए अकवाम आलम में अहले मजाहिबी को नहीं, अहले दानिश को भी कहिए, साइंटिस्ट को भी कहिए, बफ्तरीन को भी कहिए कि खुदा का ये तस्वर कहीं और से लाके बता दे। ये है कुरान की इंफरादियत, लेकिन आगे एक बात कही जहां फिर नजर कर ली, कहा यह तो तुम्हारी मिसलियत पे मुनसर है कि ये है मिस्री की दरी, ये है संख्य की दरी, तुम्हारे जी में आए इसको उठा के खा लो, तुम्हारे जी में आए इसको उठा के खा लो, हम दखल नहीं देंगे। लेकिन जब खा चुकोगे तो संख्य की तासीर का बदल देना तुम्हारे इख्तियार में नहीं रहेगा। क्या अल्फाज हैं, ए मलू माशे, तुम जो तुम्हारा जी चाहे करो, इन महू बेमा का मदीना बसीर, लेकिन हम फिर देखते हैं कि जो तुम करते हो उसका वो नतीजा निकलेगा, तुम इसे नहीं बदल सकते। अब इंसान का इख्तियार यहां तक हुआ, आगे नहीं हुआ। ये कि खाए संख्या तासीर मिस्री की हो, ये नहीं हो सकता। यहां तक का तो तुम साहब इख्तियार हो, तो जी चाहे संख्या खाओ, जी चाहे मिस्री खाओ, लेकिन अगली बात जो है, क्या बात है इन अल्फाज की, एमलू माशेर तुम भी कहा है सर, मौल हो गई ना, काजी ऐश लिखता कहता ठीक लिखता है, इन नजी कहा कि फिर हम करते क्या हैं, हम क्या करते हैं, हमारा कानून क्या करते है? वो कहता है जिस रास्ते पे तुम चलते चुराहे वहां हम दखल नहीं देते, तो तुम उधर मुड़ते हो या इधर मुड़ते हो, फसमन था बिगे जीता है मुड़ गया, लेकिन उस मुड़ने के बाद फिर हमारा कानून नकाशा तुम्हारे पीछे लग जाता है, वो नहीं छोड़ता। जिस जो रास्ता तुमने अपने लिए अख्तियार किया, वो रास्ता जिस मंजिल की तरफ जाता है वो हमने मुकर्रर की हुई, अब ये तुम्हारे अख्तियार की बात नहीं है। रास्ता तो तुमने अख्तियार कर दिया, ये नहीं कि चलो तुम इस सिंह को पहुंच जाओ तुम साल में, ये बात नहीं। आज की इस्तलाह में हम ये कहेंगे कि इनिशिएटिव लाइज इज मैन, ये तो इंसान के बस में है कि वो इनिशिएटिव क्या ले, यानी इब्तदा ये करता है जैसा भी अपने लिए कर, इब्तदा सिर्फ ये करता है, और जब इब्तदा कर लेता है तो फिर उसके लिए जो तकदीर मुकर्रर है, उसके लिए जो मंजिल मुकर्रर है, उसका जो नतीजा मुकर्रर है, उसकी तरफ से उसमें तब्दीली नहीं हो सकती। सुनिए कि खुदा फिर इस बात में क्या कर, हमें बनी इसराइल का किस्सा चला आ रहा है, उनको हदायत दी, उनको हमने रहनुमाई दी, उनको कानून बताया, रसूल आए, सब कुछ किया, वो चले एक रास्ते पे, कुछ रास्ते की कुछ दवारियां उनके
حصے میں آئیں، سعادات آئیں، برکات آئیں، بڑی ملک عظیم ملا، شوکت و سلیمانی ملی، عصمت و داؤدی ملی، یہ سارا کچھ بھی ہے. کہا فلما زاغو، اب یہ ان کے اختیار کی بات، جب وہ ٹیڑھے ہو گئے، یعنی پہلے وہ ہوئے ہیں، جب وہ غلط راستے کی طرف چلے، ٹیڑھے جس کے معنی ہوتا ہے سیدھے راستے کو چورتے، جب وہ ٹیڑھے ہو گئے، خود وہ زاغو، جب وہ ٹیڑھے ہو گئے، زاغو ازاغ اللہ قلوبہم، تو خدا نے ان کے دلوں کو یہ پیچھے پیچھے، جب تم ٹیڑھے ہو گئے، کہنے کی بات ہے تو ہم نے تمہارے دلوں کو، یعنی یہ نہیں ہے کہ ہم نے تمہارے دلوں کو ٹیڑھا کر دیا اس لیے تم ٹیڑھے ہو گئے. ہمارے یہاں تقدیر کے یہ معنی ہیں، تو یہ سب خدا کرتا ہے سر. آپ نے دیکھا کہ تقدیر کے تصور یا معنی یا مفہوم کو بدلنے کی بات کہاں سے کہاں چلی گئی. وہ کہتا ہے کہ جب، یعنی یہ اختیار انسان کا ہے، انیشیٹو اس کی ہے. علما زاغو زاغ اللہ، جب تم نے تجربی اختیار کی، خدا کے قانون کے مطابق تمہارے سلوک کیا، تم نے جب یہ کیا، تو اگر یہ نہ کرتے تو وہ یہ کرتا ہی نہیں، لیکن جب تم نے یہ کیا تو پھر اس کے بدلنے کا اختیار تمہارے پاس نہیں. یہ ہے 61/5، وہ ایملو معاشر تم کا میں نے شطرت میں نہیں دیا تھا، 41/40، بڑے اہم ہیں یہ مقامات. قرآن کریم کے متعدد مقامات میں یہ چیزیں آئی ہیں، تو چند میری کتاب جو کتاب التقدیر ہے اس میں آپ دیکھیں گے بہت سے حوالے اس کے آپ کو ملے، نہیں دوسرا حوالہ نہیں، وہاں بہت سے ہیں حوالے، حتیٰ کہ وہ جو کہا تھا نا کہ حقنا لینا مسلموں میں نہیں، ہم نے اپنے اوپر فرض عائد کر دیا ہے جماعت مومنین کی نصرت مدد دینے، ہم نے اپنے اوپر فرض عائد کر دیا، تو پھر مومنین جو ہے ان کو تو خوش ہو جانا چاہیے کہ بس مومن ہوئے، تو خدا نے اپنے اوپر فرض عائد کر دیا ہے اور اس کی خلاف ورزی وہ کرتا نہیں ہے، تو پھر تو راضی اور سوچتا ہے کہ ملتا چلا جائے گا. کہنے لگا نہیں، ذرا تھوڑی سی بات اس میں اور ایڈ کر دو. جی فرمائیے، ان تنصر اللہ ینصرکم، اگر تم خدا کی مدد کرو گے تو خدا تمہاری مدد کرے گا. 47/7، وہی پھر انیشیٹو، خدا کی مدد کے معنی یہی ہے کہ دین خداوندی کو قائم کرنے کے لیے اگر تم کوشش کرو گے تو پھر ہم تمہاری مدد کریں گے. وہ بھی اپنے مقام پہ ٹھیک ہے کہ ہم نے اپنے اوپر فرض اور واجب قرار دے لیا ہے تمہاری مدد کرنا، لیکن اس کے لیے ایک شرط ہے، وہ شرط یہ ہے کہ پہلے تم ہماری مدد کے لیے اٹھو تو ہم تمہاری مدد کریں گے. معنی کیا ہوئے کہ جس قسم کے تم ہو جاؤ گے یا کرو گے، اسی قسم کا ہمارا قانون تم پر واجب ہو جائے گا. سنکھیا کھاؤ گے تو قانون ہلاکت کے تابع ہے، پانی پیو گے تو وہ ممد حیات ہوتا ہے، اس لیے زندگی بخشنے والے قانون کے تابع ہے، وہ قانون تم پہ لاگو ہو جائے گا. اب بات یوں ہو گئی کہ جو طریق روش عمل تم اختیار کرو گے اس کے مطابق تم پہ وہ قانون لاگو ہو جائے گا، اور اس کے ذریعے سے جس مقام تک تم پہنچو گے وہ تمہاری تقدیر ہوگی. تو تقدیر تو ہمارے ہاتھ میں ہے، جس مقام تک بھی ہم پہنچنا چاہیں فہدا، راستہ اس نے بتا دیا ہوا، سائن پوسٹ اس نے لگا دیا ہوا، یہ ادھر جاتا ہے یہ ادھر جاتا ہے. جس منزل کو بھی ہم پہنچنا چاہتا پہنچنا جائیں، تو میں نے پہلے عرض کیا نا کہ تقدیر کے تو مانو گے منزل، آخری منزل جہاں تک کسی شہر میں پہنچنا ہے، یہ اس کا انتخاب ہم کریں گے، اس کے مطابق راستے تک، یعنی راستے کا ہم انتخاب کریں گے. اس نے بتا دیا تھا کہ یہ راستہ ادھر جاتا ہے ادھر جاتا ہے، جو راستہ ہم اختیار کریں گے اس کے مطابق، پھر یہ الفاظ اس کے مطابق ہم کو قانون لاگو ہو جائے گا، اور اس کے مطابق تمہاری آخری منزل یا تقدیر متعین ہوگی، وہاں تم پہنچ کے رہو گے. ٹینکیا کھاؤ گے تو ہلاکت ہے، آخری منزل اس کی، وہاں پہنچ کے رہو گے. دوسری کھاؤ گے تو سواریاں آ سکے گی. یہ ہے تمہاری، یہ جسے قرآن نے بصیرت عطا کی تھی اور اسے کہنے کا بھی طریق آ گیا تھا، ایسا یقین طریق اقبال. इसको ये है तो फिर वही वो फारसी आ जाती है। उसको तो उर्दू के लिए भी हमें कहा जाता है कि साहब किसे भी समझाए उसका भी तर्जमा किया कीजिए, उर्दू का भी उर्दू का तर्जमा पंजाबी करो तो अगली सारी अगली नस्ल हमारी अजीजा में गुंगी हो गई है, जुबान ही कोई नहीं रही उसके पास, दुख होता है मुझे भी। कहने को तो हमने बड़ी तकलीफ की है मगरब की, अंग्रेजी भी नहीं रही उनके यहाँ तो अच्छे से अच्छे पढ़े लिखे से कहिए कि चार टुकड़े दुख से बताए है फारसी में है, लेकिन पूछो नहीं क्या बात कह जाए हर से बारीकश बरंजे मुजमरस, बात बड़ी गहराई की है, इशारे नहीं कही जा सकती तकदीर के मुताबिक। और वो ये है कि तू अगर दीगर शबी तू कुछ और हो जाए तो दीगरस्त वो और वो उसके मुताबिक हो जाए, तू अगर दीगर शबी वो इनिशिएटेड बाई विद मैन तुम अगर ये हो जाए तुम्हारी तकदीर वो हो जाएगी। अब वो इशारों में या मिसालों से समझाता है साक्ष हो गुजार बन जा नजरे हवा साजब पूरा तुम्हें हवा उड़ाए उड़ाए चलेगी, कोई मकाम ही कहीं नहीं होगा तुम्हारा, सवाद ही नहीं होगा, इस्तेकाम ही नसीब नहीं होगा। तुम अगर ये हो जाओगे तो संघ पत्थर बन जाओ बस शीशा अंदाज पूरा हर कच्ची चीज के ऊपर मारोगे तो कच्ची चीज टूट जाएगी तुम्हारा कुछ नहीं बिगड़ेगा, संघ तुम हो जाओगे, हम न तुम्हें गुजार बनाएंगे हम न तुम्हें संघ बनाएंगे। ये कुछ हो जाने की सलाहियतें पोटेंशियलिटी तुम्हारे अंदर मौजूद है, तुम चाहो तो गुजार भी हो सकते हो तुम चाहो तो पत्थर भी हो सकते हो, शबनम ही उसकी तकदीर होते शबनम हो जाओगे तो जमीन को गिरना तुम्हारी तकदीर हो जाए, कुंज नहीं पाइंदगी तकदीर हो तो समुन्दर बन जाओगे तो हमेशा की तुम्हारी तकदीर चाह के गर्ज यक तकदीर तुम गर्दत जुगो गलत रवि से एक रास्ते तो चलो और वो जो है हिलाकत की तकदीर वो आ गई सामने। तो इस जो चीज तो वाकई बड़ी सोजे जिगर का मुझे बन गई हिलाकत सामने आई गल तो यक तकदीर हूँ गर्दत जिगर ऐसा कोई बात नहीं है खा अब हक हुक्मे तकदीर है जिगर तो दूसरी तकदीर मांग गई तू अगर तकदीर है नौशाही रवाज जाके तकदीरात हक ला इंतहा तू अगर उसके बाद कहेगा कि नहीं मैं कोई दूसरी मंजिल चाहता हूँ दूसरी मंजिल को अख्तियार करो जितनी जी चाहे मंजिलें मांगते चले जाओ अख्तियार करते चले जाओ ला इंतहा है उसके कवानीन से बदलते जाओ बदलती जाएगी तकदीर तुम्हारी जितनी भी। क्या बात है तकदीर को समझने वाले की सूरत हजरत उमर रज़ी अल्लाह ताला अन्हु लश्कर की खबर देने के लिए गए जो बाहर एक मकान पे चला गया हुआ था ईरान की सरहद वहां गए तो वहां कौन फूट थे आपने फौरन हुक्म दिया अपने साथियों को जल्दी से यहां से निकल चलो उस मकान पे चले करो जहां कौन नहीं वहां किसी ने पूछा ये मेरा ख्याल है कि वो कोई ईरानी होगा उनके जेन में था ना तकदीर का वो पहला मसला तो तकदीरें लिखी हुई होती हैं बदल नहीं सकती उसने कहा कि आप खुदा की तकदीर से भाग रहे हैं क्या बात है इन लोगों की कहा हाँ खुदा की तकदीर से खुदा ही की तकदीर की तरफ भाग रहे हैं तकदीर ये है कि टाउन वाला हिस्से में जाओगे तो इन्फेक्शन हो जाएगी क्या टाउन हो जाएगी दूसरी तकदीर ये है कि अगर उस जगह चले जाओ जहां ये नहीं है इन्फेक्शन तो उसके तुम्हें हो नहीं है ये भी खुदा ही की तकदीर है वो भी खुदा ही की तकदीर है तो मैं तो अपनी तकदीर को निभाया खुदा की एक तकदीर की से खुदा ही की दूसरी तकदीर की तरफ भाग रहा है इनसे खुदा समझी तू अगर तकदीर न हो सही तलाश जाके तकदीर आते हक ना और इस कदर इंसान को उसने ये इस मामले में सियार वादे वाला बनाया मैंने कहा कि वो दखल नहीं था इनबल्ला लाल रुपये रो मादे कौमी हत्या रो मादे अंत जब तक कोई कौम खुद अपने अंदर तब्दीली नहीं पैदा करती खुदा भी उसकी हालात को नहीं बदलता بدل تو سکتا ہے, صاحب اختیار ہے, لوگوں نے ان کو سماوات والا حاضر ہوں کہاں. یہاں آغاز کار جو ہے انیشیٹر ہے وہ تو انسان فرد ہو جب یہ چیز کہیں, قوم ہو جب یہ چیز کہیں. جب تک کوئی قوم اپنے اندر داخلی تبدیلی نہیں کر دیتی, خدا بھی اس کے حالات میں توجہ نہیں کرا جائے, خدا بھی نہیں کر. دیکھ لیا نا تم نے 25-30 برس سے حرم کعبہ کے اندر لاکھوں کی تعداد میں جبل رحمت کے تابے رو رو کے گڑگڑا گڑگڑا کے لاکھوں کی تعداد میں حاجی جن کو متعلق کہا ہے تو گناہوں کو کہتے ہیں کہ گناہوں سے پاک صاف ہو جاتے ہیں. اس حالت میں مقدس سرزمین سے ایسے خوشی و خضوع سے 25 برس سے دعائیں کر رہے ہیں, یا اللہ اسرائیل کی توپوں میں کیڑے پڑے, اس کو تباہ کر دے, برباد کر دے. وہ بڑھتا جا رہا ہے, ان کی حالت میں کوئی تبدیلی نہیں آتی. کیوں نہیں آ رہی؟ اسے کہتے ہیں تو کرتا جا, تھوڑے پیو کا نوکر لگا ہوا ہے. دونوں کیفیت سننے سے انسان کی ذرا بھی میں گوا نکلا ہو یا اللہ بڑی ہے پورے نام دے دلہ جو کام ہے جناب یا اللہ کر تو پھر وہ کر دینا ہے. لگے ہوا نا 25-30 برس یہ کیوں نہیں ہوتا؟ انہوں نے خدا ہی کے اس اٹل فیصلے کو نظر انداز کیا ہے کہ ان اللہ لا یغیر ما بقوم. کہتے جا, مانتے جا, گڑگڑاتے جا, روتے جا. ہماری تو شرط یہ ہے کہ اپنے اندر تبدیلی, اپنے اندر داخلی تبدیلی, خود قوم کے اندر تبدیلی پیدا کرو تو پھر باہر کی تبدیلی ہوگی. نہیں پیدا کرو گے مانتے جاؤ. تو دعا تو یہ ہے نا کہ ہم وہ نہیں کریں اور تو وہ کر دے. آپ سوچتے ہیں بظاہر تو یہ نظر آتا ہے نا تو بڑا ڈاڈا کیا. میں کہتا ہوں کہ جو قانون کا خدا ہے اسے ایسا ڈاڈا ہونا چاہیے. اگر وہ میرے گھر گڑانے پہ میرے حق میں فیصلہ کرنے لگ جائے, مقدمہ ہو دو دو درمیان ہائی کورٹ میں گیا ہوا ہو, کل ہو وہ پیشی ادھر میں گئی ہے, میں دعا کر رہا ہوں کہ یا اللہ وہ میرے حق میں کامیابی ادا کر دیں گے. وہ وہاں مدعا رہا ہے وہ کہتا یا اللہ میرے حق میں کامیابی ادا دے دیں گے, مصیبت بھر گئی. تو اگر وہ جو ہے نا کیا جو میں نے کامیابی ہو گئی تو میں 100 نفل پڑھوں گا, وہ کہنا میں 200 نفل پڑھوں گا, وہ کہنا میں تو نیاز دیں گا جی 11 دے کر دیں گا, وہ کہنا 50 دے کر دیں گا, تو دونوں پھٹ بکھاؤں گا. ان اللہ میں تجھے ان الفاظ کو غور کرتا ہوں. ان یہ یقینی بات ہے, یاد رکھو, لا یغیر ما بقوم, کبھی نہیں بدلتا خدا. ہاں تو اپنے اندر تبدیلی, اور جب اپنے اندر تبدیلی پیدا کر دے تو اس نے کہا ہم نے اپنے اوپر واجب قرار دے دیا ہے کہ تمہاری حالت میں تبدیلی پیدا کر دیا. یعنی یہ خدا کو معاف رکھیے گا الفاظ نہیں ہے, انسان اس طرح خدا کو مجبور کر سکتا ہے کہ اس کے مرضی کے مطابق وہ کرے. قانون کے نہیں, اس کا قانون ہے کہ آگ پانی کو کھلا دے, آگ جلائے پوتلی اوپر اس کے رکھ کے آپ دو دن میں کام کرتے پھرے, مجبور ہو گیا ہے اس کا قانون کے اس کے پانی کو کھلا کے اس کے لیے کیا پکائے. اور اگر یہ آگ نہ جلائے اور پیٹلی رکھ دے تو نفل پڑھنے شروع کر دے تو وہ پیڑے گرم گرم. یہ تو ہوا کہ یہ نہ کرے. اور اگلی بات کیجیے عزیزان ایمان کہ آگ بھی یہ جلا دے, پیٹلی بھی رکھ دے, گھنٹہ بھر تک اوپر رکھی تو رہے اور پانی ویسا ٹھنڈے کا ٹھنڈا رہے, نظام کائنات بگڑ جائے. کیا ہوا؟ جس نے یہ قانون بنایا تھا کہ آگ اس طرح پانی کو گرم کر دے گی, اس نے دخل دے دیا آگ کو, کہہ دیا کہ پانی کو گرم نہ کرنا. اگر وہ یہ کرنا شروع کر دے کائنات تو چلی اس لیے رہی ہے مقدر ہوں تقدیر, اور پھر ہم بدلتے نہیں. آج کی تقدیر یہ ہے کہ وہ حرارت پہنچائے, پانی کی تقدیر یہ ہے کہ وہ جب 100 ڈگری سینٹی گریڈ پہ پہنچے تو ابلنا شروع ہو جائے, چاول کی تقدیر یہ ہے کہ اس میں جب وہ ڈالا جائے تو وہ پکنا شروع ہو جائے. اسے ہم نہیں بدلتے, لیکن نہ ہم بغیر آگ جلائے ہوئے تمہارا پانی اٹھاتے ہیں, نہ اس میں چاول ڈالے ہوئے تمہاری کھیر پکانی ہوگی, نہ اس کے کھائے بغیر تمہاری بھوک مٹاتے ہیں. لیکن جب تم کھا لیتے ہو تو پھر تم ہمیں مجبور کر دیتے ہو ہمارے قانون کو کہ تمہاری بھوک مٹا دے. تو کیا کروں بیٹا جی, جانے من وقت کے ختم. لہذا تقدیر کا مسئلہ آپ نے دیکھا کس طرح سے حل ہو جاتا ہے. سیدھی سیدھا تو اپنی سرنوشت اب اپنے قلم سے لکھ, خالی رکھی ہے ہمارے حق میں تیری زبان خالی رکھی, تو اپنی سرنوشت اب اپنے قلم سے لکھ, خالی رکھی ہے خامہ حق میں تیری زبان. یہ ہے جو جیسا جیتا ہے اس کو لکھنا خالی رکھی. یہ ہے انسان کا مقام اس دنیا میں, یہ ہے خدا کا تصور جو قرآن نے دیا, یہ ہے قانون کا اور اس کے نتیجے کا تعلق باہم, یہ ہے انسان کی انیشیٹو اور خدا کا فالو کرنا, یہ ہے جہاں انسان خواب اختیار ہے, وہ ہے مقام جہاں یہ اس کا اختیار ختم ہو جاتا ہے, وہ ہے مقامات جہاں خدا اپنے اختیار کو خود بدل نہیں کر دیتا ہے. ان چیزوں کو قرآن کو سمجھ لیجیے جیزن, کون سی چیز باقی رہ جاتی ہے سمجھنے کے لیے؟ تیرا ہی جینا چاہے تو بات نہیں کرے, یہی ہے نقطۂ توحید. قانون کی وحدانیت یہ ہے خدا کی توحید, اور اس لیے وہ کہتا ہے ٹھیک تو بیان نقطۂ توحید آ تو سکتا ہے, تیرے دماغ میں بت خانہ ہو تو کیا کہیے, خانوں کو دماغ میں دیے ہوئے جو چاہتے ہیں تو اسی گھر کے اندر پھر خدا بھی آ جائے تو بڑا غیور ہے. میرا کرایہ دار اندر نہیں جاتا جب تک وہ کہتا نہیں مالک سے بھی پہلے آنا نکاٹ پھیرنے جائیں گے, اور وہ آ جائے گا رات بوٹوں کے باوجود تو کوئی گل نہیں, بار بھی پہنتا آ جائے ہی گزارا کر دیں گے. نہیں ابھی گانے من قانون اٹل ہے اس کا نہیں بدلتا, وہ جو اتنا صاحب اختیار و ارادہ اپنے اوپر پابندی عائد کی ہوئی کے متعلق کہتا ہم نہیں بدلیں گے, وہ ہمارے لیے جو قانون بنائے ہوئے ان کو بدلتا چلا جائے گا. اور دوہرا دوں نبی لہو ملک السماوات والارض, اب غور کیجیے آیات کے ملک السماوات والارض لم یتقی غلط, کوئی شریک نہیں ہے, لم یکن لہو شریک ان فضل, کوئی شریک اس سے نہیں ہے, یہ خدا خلق کل شے ہر شے کو پیدا کیا اس نے, اور اتنی بڑی لام اتنا ہی حاکمیت کا مالک خدا کا قدر ہوں تقدیر, بہو ملک السماوات کے بعد کہنا تقدر ہوں تقدیر. آہا یہ ہے عزیزا من عزیزان من قرآن کے تصور, یہ ہے وہ بات جو سمجھانے کی ہے دیگر اہل مظاہری کو نہیں اہل علم دانش کو بھی, کہ لاؤ کہیں سے خدا کا یہ تصور تمہارے ہاں علم دانش, یہ صرف یہی دے سکتی تھی, یہ صرف خدا اپنے متعلق بتا سکتا تھا. اس کا معنی ہے خدا کی معرفت, یعنی خدا کیسا ہے کوئی نہیں بتا سکتا, اس کی ذات کو کوئی پہچان نہیں سکتا, سوال ہی نہیں, اس کا تعارف اس نے خود کرا دیا ہے اپنی ان صفات سے جو قرآن کے اندر ہے, اس کے علاوہ کوئی اور طریقہ نہیں ہے عزیزہ نے من جسے جو معرفت کرتے ہیں. خدا نے اپنا تعارف آپ کرایا اور جو آپ اس نے کرایا ہے تعارف یہی ہے, اس کے بغیر ذریعہ ہی کوئی نہیں ہے, وہی کی ضرورت اس لیے تھی کہ خدا کا اس قسم کا تصور کوئی فکر انسانی کرا نہیں سکتا تھا. وقت ہو گیا اور ایک ہی آیت سورہ الفرقان کی دوسری آیت ہم نے بھی آئندہ تیسری آیت کے آگے چلیں گے ہم. ربنا تقبل منا انک انت الرحیم.